الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة البقرة کی 256 to 56 آیت ہے لا اکراہ فی الدین قد تبین الرشد من الغی فمن یکفر بالطاغوت ویؤمن باللہ فقد استمسک بالعروۃ الوثقی لا انفصام لها واللہ سمیع علیم پیچھے آیت الکرسی کے اوپر بات کرتے ہوئے میں نے یہ بات عرض کی تھی کہ آیت الکرسی دراصل توحید کا بیان کرتی ہے، شفاعت کی نفی کرتی ہے، قیامت والے دن جو جھوٹی شفاعت سمجھی جاتی ہے، جو غلط نظریہ ہے، خدا کی علم کے احاطے کی بات کرتی ہے، اور اس بات کا بیان کرتی ہے کہ اللہ تعالیٰ جو ہیں وہ حی و قیوم ہیں اور ان کو نیند نہیں آتی، اونگ بھی نہیں آتی. اس جملے کا مطلب یہ ہے کہ حی و قیوم ذات کبھی ختم ہونے والی نہیں ہے. تو تم یہ خیال نہ کرو کہ جو مرضی کر لوگے، تو چونکہ اللہ تعالیٰ نے بھی باقی چیزوں کی طرح ختم ہو جانا ہے تو ٹھیک ہے، ہو سکتا ہے کہ ہماری نجات ہو ہی جائے. تو فرمایا کہ ایسا نہیں ہے، خدا کی ذات حی و قیوم ہے، اس کو کوئی موت نہیں ہے، اور پھر وہ کبھی غافل بھی نہیں ہوتا. تو اس صورتحال میں کسی کی جرات نہیں ہو سکتی کہ اللہ تعالیٰ کے کوئی علم میں اضافہ کر سکے، کسی کی غلط شفاعت کر سکے، کسی کے بارے میں یہ جملہ بھی بول سکے جی آپ کو پتہ نہیں اچھا آدمی تھا اس کو معاف کر دیجئے، یہ سارا کچھ وہ نہیں کہہ سکتا. اس کے بعد فرمایا کہ خدا کی بادشاہت ساری چیزوں پر ہے، دنیا کا کوئی شخص، کوئی ہستی، کوئی اور مخلوق، کوئی اور کائنات کا خدا ایسا نہیں ہے کہ جو اللہ تعالیٰ کی باتوں میں مداخلت کر سکے. قیامت والے دن بھی اسی کی بادشاہت چلنی ہے، دنیا میں بھی اسی کی بادشاہت ہے، اور اللہ تعالیٰ اگر کوئی ساجی ضرورت ہوتی تو یہی تھا نا کہ اللہ تعالیٰ اتنی بڑی کائنات نہیں چلا سکتے، تو چلو دو خدا ہونے چاہیے. فرمایا کہ ایسا نہیں ہے، وہ اکیلا اس لائق ہے کہ وہ ساری کائنات کو سنبھال سکتا ہے. اس کو کائنات کے سنبھالنا ذرا بھی تھکاتا نہیں ہے، کیونکہ وہ بہت بلند و بالا، بہت عظمت والی ذات ہے. اب اس کے اندر جو بات پوشیدہ تھی وہ یہ تھی کہ دنیا کا نظام اللہ تعالیٰ نے اس طرح سے نہیں بنایا کہ وہاں پہ جبر کرے، بلکہ امتحان کا گاہ بنائی ہے. اور پیچھے جو بات اس آیت الکرسی سے پہلے باتیں تھیں، اس میں اللہ تعالیٰ نے یہ کہا تھا کہ اگر اللہ تعالیٰ چاہتا تو یہ اختلافات نہ کرتے، آپس میں جھگڑے نہ کرتے، تو وہاں بھی جبر کا مضمون تھا. لیکن جبر کا مضمون آیت الکرسی کے اس پہلو کو لیتے ہوئے، جس کی ابھی میں نے وضاحت کی، آگے بڑھا اور پھر اس مضمون کو مزید جامع معنی میں بیان کر دیا. فرمایا کہ لا اکراہ فی الدین، دین کے معاملے میں کوئی جبر نہیں ہے. یہ اللہ تعالیٰ کا اپنا ضابطہ ہے کہ میں بالجبر ہدایت نہیں دیتا. دنیا کے اندر میں بالجبر ہدایت دینے کا فیصلہ نہیں کیا، بلکہ میں نے تمہاری ہدایت کو تمہارے فیصلے پر چھوڑا ہے، تمہارے شعور پر چھوڑا ہے، تمہارے ارادے پر چھوڑا ہے. لیکن اس بات کو پوری کو سمجھ لیجئے، کیونکہ یہ جو لا اکراہ فی الدین ہے یہ کچھ بنیادوں پہ کھڑا ہے. یہ جملہ بلا وجہ نہیں بولا گیا ہے. پہلی بنیاد یہ ہے کہ جب ہماری تخلیق ہوئی ہے اس وقت ایک ہدایت بالجبر دے دی گئی تھی، پیدائش کے وقت ایک ہدایت ہمیں بالجبر دے دی گئی تھی، اور وہ جو بالجبر ہدایت دی گئی تھی وہ ہماری فطرت کا حصہ ہے. لیکن وہ شعور کی طرح کی چیز ہے، وہ علم کی طرح کی چیز ہے. جیسے میرے پاس علم ہے کہ نماز پڑھنی چاہیے لیکن نہیں پڑھتا، تو یہ اب میرا علم ہونے کے باوجود میں نماز نہیں پڑھتا. ایسے ہی جو میری اندر جو ہدایت دی گئی وہ علم کی صورت میں ہے، میں اس کے مطابق چلنا چاہوں تو چل سکتا ہوں، اس کے خلاف چلنا چاہوں تو خلاف چل سکتا ہوں. تو دین کی پہلی جو بنیاد ہے جس کی وجہ سے میں دین کا مخاطب بنتا ہوں، وہ میری فطرت میں رکھا ہوا دین ہے. فطرت میں جو رکھا ہوا دین ہے یہ بالجبر ہے. یہ اس قابل مجھے بناتا ہے کہ میں خدا کی بات کو سمجھ سکوں، بلکہ اس قابل ہی بناتا ہے کہ میں آپ کی بات سمجھ سکوں، آپ میری بات سمجھ سکیں. تو فطرت جو ہمارے اندر ہے وہ پہلی بنیادی دین کی سمجھ لیجیے کہ بنیاد ہے. اس کے بعد دنیا میں آنے کے بعد بالغ ہونے کے بعد ہمیں پھر اپنے ارادے سے ہدایت کو قبول کرنا ہے یا رد کرنا ہے. یہ ہمارا اصل امتحان ہے. اصل امتحان ہمارا یہ ہے کہ ہم نے حق کو قبول کرنا ہے, باطل کا انکار کرنا ہے, اور یہ ہمارے اپنی آزادی سے ہونا چاہیے. اگر مجھے ہی زبردستی مسلمان کرنا ہے تو پھر امتحان کی کوئی وجہ ہی نہیں ہے. تو امتحان کا لازمی تقاضا ہے کہ دین ماننے, دین رد کرنے, دین چھوڑنے, دین قبول کرنے, سب میں مجھے آزادی حاصل ہو. تو اس لیے پھر اللہ تعالیٰ کہتے ہیں کہ میں نے یہ قانون نہیں بنایا کہ زبردستی لوگوں کو مسلمان کر لوں. کرنا ہوتا تو پھر جیسے میں نے باقی مخلوقات کو کیا, انسانوں کو بھی کر دیتا, تو پھر تو آزادی دینے کی وجہ ہی کوئی نہیں. تو لا اکراہ فی الدین, خدا کا اپنا ضابطہ ہے. اس سے ہمارے لیے بھی ایک رہنمائی نکلتی ہے, اور اسی ضابطے پر نبی کریم صلی اللہ علیہ وسلم کے بارے میں بھی فرمایا کہ لست علیہم بمسیطر, آپ ان کے اوپر زبردستی کرنے والے مسیطر نہیں ہیں. بس آپ نے دعوت دینی ہے اور بس آپ کا کام پہنچا دینا ہے, اس سے زیادہ کچھ نہیں ہے. اسی اصول پر پھر ہماری حکومتیں, ہمارے علماء, ہمارے مدارس, سب کو یہ بات سمجھنی چاہیے کہ دین کے ماننے اور نہ ماننے میں اللہ تعالیٰ نے کوئی زبردستی اپنے بارے میں نہیں رکھی, تو ہمیں بھی اجازت نہیں. سب سے زیادہ حق زبردستی کرنے کا اللہ کو حاصل تھا. اس نے ہمارے لیے اور اللہ کے رسول کے لیے تو بیان کر دیا ہے کہ اللہ کے رسول بھی نہیں کر سکتا اور اللہ نے بھی نہیں کیا, تو پھر میں آپ کیسے ہو سکتے ہیں کہ ہم یہ زبردستی کریں. ہاں, البتہ جب آدمی کو مجرم ہوتا ہے اس کے ساتھ ہم سزا زبردستی دیتے ہیں. یہ دنیا کا مانا ہوا قاعدہ ہے, خدا کے ہاں بھی مانا ہوا قاعدہ ہے. تو جو سزا کے طور پر نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں کفار مکہ کو سزا دی گئی, تو وہ سزا تھی, وہ زبردستی کا دین دینا نہیں تھا, زبردستی مسلمان کرنا نہیں تھا. وہ مجرم ہو گئے تھے, اب مجرم کو سزا ملنی ملنی, سوائے اس کے کہ وہ جرم چھوڑ کر توبہ کر کے آ جائے. اور جب ہم سورہ المائدہ میں پہنچیں گے تو میں یہ عرض کروں گا کہ جو قرآن کی روشنی میں کہ بغاوت ایک ایسا جرم ہے کہ توبہ پر معاف کر دیا جاتا ہے, باقی جرم توبہ پر دنیا میں معاف نہیں ہوتے. چوری کی سزا توبہ سے معاف ختم نہیں ہوتی, زنا کی سزا توبہ سے ختم نہیں ہوتی, لیکن اگر کوئی باغی ہو اور بغاوت چھوڑ کے اپنے آپ کو حکومت کے حوالے کر دے تو اس کو بغاوت کی سزا نہیں دی جاتی, اس کو معاف کر دیا جاتا ہے. ایسے ہی رسولوں کے انکار پر اگر کوئی آدمی قائم رہے تو سزائے موت ہوگی, لیکن کہ جی میں چھوڑتا ہوں, جی میں اللہ کے رسول پر ایمان لاتا ہوں, تو بس سزا ختم ہو جائے گی. تو جو قریش مکہ کو سزا دی گئی وہ لا اکراہ فی الدین کی وجہ سے نہیں, بلکہ وہ قانون رسالت کے تحت خدا کے خلاف کھڑے ہونے کی سزا ہے جو ان کو دی گئی. تو مجرم کو سزا ملتی ہے, اس میں اکراہ زیر بحث نہیں ہوتا. پوری دنیا نہیں مانتی کہ یہ کوئی جبر ہے, چوروں کو سزا دینا کوئی جبر ہو رہا ہوتا ہے, بالجبر چوری سے روکا جا رہا ہے, جی کوئی بھی نہیں کہتا. یہ نہیں, وہ چوری کی سزا ہے, جرم کی سزا ہے. آگے فرمایا کہ پہلی بنیادی بات کہہ دی کہ دین کے اندر کوئی زبردستی نہیں ہے. پھر فرمایا قد تبین الرشد من الغی, جو ہدایت ہے وہ گمراہی میں سے بالکل نمایاں ہو کر الگ ہو گئی ہے, روشن ہو گئی. بعض صورتحال ایسی ہوتی جیسے اس وقت امت کی صورتحال ہے, اور خاص طور سے سوشل میڈیا کے زمانے میں اتنی بھرمار ہے معلومات کی کہ کچھ سمجھ نہیں آتی کہ کس کی بات مانے کس کی بات نہ مانے, تو ایک کنفیوژن سی ہے. لیکن اللہ کے رسول جب آتے ہیں اور قرآن مجید کی جیسی کتاب جب نازل ہو جاتی ہے تو ہدایت کے لیے فیصلہ کن چیز ہمارے پاس آ جاتی ہے. انسان کی جو عقل ہے, شعور ہے اور فطرت ہے, یہ مل کر کچھ چیزوں کے فیصلے کرتے ہیں کہ یہ صحیح ہے یہ غلط ہے. لیکن بعض مقامات ایسے آ جاتے ہیں کہ دو افراد کے درمیان اختلاف ہو جاتا ہے. ایک اپنی فطرت اور اپنی عقل کی روشنی میں اور اپنے علم کی روشنی میں کہہ رہا ہوتا ہے کہ یہ بات ٹھیک ہے, دوسرا کہہ رہا ہوتا ہے کہ یہ بات ٹھیک ہے. اب کہاں جائیں؟ اس کے لیے پھر اللہ کے اور اللہ کے رسول کے اقوال ہوتے ہیں, باتیں ہوتی ہیں, جس کی روشنی میں ہم فیصلہ کرتے ہیں کہ بھائی یہ قرآن مجید نے یہ بات کہہ دی ہے. اس میں بھی جب اختلاف ہوگا تو پھر قرآن کے لفظوں پہ بات آ جائے گی, قرآن لفظ کون سے اختیار کیے ہیں, یا سیاق و سباق زیر بحث آ جائے گا, جو دوسرے مقامات زیر بحث آ جائیں گے. تو اس طرح سے ہم اپنے اختلافات کا فیصلہ کرتے ہیں. جس طرح سائنس میں اپنے اختلافات کا فیصلہ ٹیسٹ پر اور تجربے پر ہوتا ہے, اسی طرح یہاں ہمارے فیصلوں کا اختلاف دور ہوگا جب ہم قرآن و سنت کے نصوص پہ عمل کریں گے. تو قرآن مجید کے زمانہ نزول میں کافروں پر، قریش مکہ پر، اہل کتاب پر ہدایت کو بالکل نکھار کر صاف کر دیا گیا تھا. جیسے کیل اور کانٹے اکٹھے ہو جائیں تو آپ کیلوں کو الگ کر دیں، کانٹوں کو الگ کر دیں تو آپ کہیں لو جی ہدایت بھی واضح ہو گئی اور یہ چیز بھی واضح ہو گئی. اب تم چاہے جس کو ادھر جانا ہے ادھر چلے جاؤ، ادھر اب وہ کنفیوژن ختم ہو گئی، وہ الجھاوا جو تھا وہ ختم ہو گیا. اب کوئی بات ایسی نہیں رہ گئی کہ جو کہہ سکے جی مجھ پر واضح نہیں ہوئی. تو یہ وہ سٹیج اللہ تعالیٰ نے، جب یہ آیت اتری ہے تو نبی کریم صلی اللہ علیہ وسلم کی دعوت میں یہ سٹیج آ چکی تھی کہ کوئی چیز ایسی نہیں رہی تھی جو کوئی سوال کر سکے جی مجھ پر یہ بات واضح نہیں ہوئی. ایسا نہیں تھا، اکثریت کے لیے ہر بات کھل کر واضح ہو کر سامنے آ گئی ہوئی تھی. تو اب فیصلہ کرنا آسان ہو جاتا ہے. یہ کہہ کہ کنفیوژن ہے، پتہ نہیں چل رہا کہ ادھر جانا ہے کہ ادھر جانا ہے، لیکن جیسے ہی قرآن اترا حق بات واضح ہو گئی تو اب اللہ کے جملے کے مطابق میں نے حق بات واضح کر دی ہے. تو جو حق کو اختیار کرنا چاہے حق کو اختیار کر لے، جو غی کو اختیار کرنا چاہے وہ غی کو اختیار کر لے. تو قد تبین الرشد من الغی، تو ہدایت اور گمراہی بالکل واضح ہو گئی، دو ٹوک ہو گئی. اب آپ چاہیں تو جو چاہیں راستہ اختیار کر لیں. لیکن یہ جملہ کہنے کے بجائے اللہ تعالیٰ نے فرمایا کہ فَمَنْ يَكْفُرْ بِالطَّاغُوتِ وَيُؤْمِنْ بِاللَّهِ فَقَدْ اسْتَمْسَكَ بِالْعُرْوَةِ الْوُثْقَى، جس نے طاغوت کا کفر کیا اور اللہ پر ایمان لایا تو اس نے عروہ وثقیٰ کو تھام لیا. پہلے مشکل الفاظ کے مفاہیم واضح کرتا ہوں، پھر آیت کا جملے کا مطلب واضح کرتا ہوں. طاغوت جو ہے وہ، اس کے اندر کئی معنی ہیں. ایک اس کے اندر معنی ہے شیطان کے، ایک اس کے اندر مطلب ہے سرکش انسان کے، دوسرے اس کے اندر مطلب ہے وہ چیزیں جو غیر اللہ کے نام، غیر اللہ کی جگہ پہ پوجی جاتی ہیں، معبود بنائی جاتی ہیں. اور اسی طرح کہیں کہیں لگتا ہے، لیکن میرے پاس اس کا ثبوت نہیں ہے، کہیں کہیں لگتا ہے کہ یہ سرکشی کے معنی میں استعمال ہو جاتا ہے. اب جب ہم شیطان کا لفظ بولتے ہیں تو شیطان بول کر کون مراد ہے؟ ابلیس مراد ہے، کوئی اس کے چیلے مراد ہیں، دنیا میں کوئی ہمارے دوست مراد ہیں، دنیا میں گمراہ کرنے والے مراد ہیں، کون مراد ہے؟ ایسے ہی جب طاغوت کا لفظ بولا جائے گا تو اس کا مطلب کیا ہے، یہ فیصلہ کرنا پڑتا ہے سیاق و سباق کی روشنی میں. تو اللہ تعالیٰ یہ کہہ رہے ہیں کہ جس نے، ایک معنی ہم یہ لے لیتے ہیں کہ بھائی شیطان کا کفر کر دیں، تو عربوں کے ہاں تو شیطان کو خدا نہیں مانا جاتا، ٹھیک ہے. تو اب غیر اللہ کے معنی میں لے جائیں تو غیر اللہ کا انکار کر دیں اور اللہ پر ایمان لے آئیں، ایک مطلب یہ بن سکتا ہے. لیکن غیر اللہ پر ایمان، غیر اللہ کا انکار کرنے کے لیے قریش رکاوٹ تھے. عوام کے لیے یہ آسان نہیں تھا کہ وہ لات اور عزیٰ کا انکار کر دیں، اور جو بھی یغوث اور سوا کا انکار کر دیں، جو عربوں کے بت تھے، وہ جب کرتے تھے تو مار پڑتی تھی. جو حضرت بلال کے ساتھ ہوا، جو حضرت حارث کے ساتھ ہوا، جو حضرت سمیہ کے ساتھ ہوا، اور پھر مدینہ میں آنے کے بعد بھی کچھ واقعات جنگوں کی صورت میں ہوئے. اور وہاں جو مکہ میں لوگ رہ رہے تھے ان کے لیے الگ تھے، یہود کے ہاں الگ مسائل تھے. تو اب یہ یکفر بالطاغوت یومن باللہ کا مطلب یہ ہے کہ غیر اللہ کو انکار کر دیا جائے، اور قریش مکہ کی یا سرداران بنی اسرائیل کی پرواہ نہ کی جائے. یہ جامع معنی اس کے اندر بنیں گے کہ جس نے طاغوت سے برات کا اعلان کر دیا، قریش کی لیڈرشپ، یہود کی لیڈرشپ کے دباؤ کے باوجود اس کا انکار کرنے کرتے ہوئے اللہ پر ایمان لے آیا، تو گویا اس نے بہت مضبوط سہارے کو تھام لیا، ٹھیک ہے. استمسکا کا مطلب ہوتا ہے قبضے میں لینا، پکڑ لینا، تھام لینا. اور وہ ہر برتن کے اس چیز کو کہتے ہیں جس سے ہم اس کو پکڑتے ہیں. لوگوں نے ترجمہ رسی بھی کیا ہے، کیونکہ رسی سے وہ جو کنویں میں ڈول ڈالا جاتا ہے اس سے پکڑتے ہیں. تو کوئی بھی چیز جس سے کسی چیز کو ہم پکڑتے ہیں، جو قبضہ کہہ لیجئے، دستہ کہہ لیجئے، جو بھی ہے، اس کو عروہ کہا جاتا ہے. اور وثقہ کا مطلب ہوتا ہے قابل بھروسہ، مضبوط، جس کے ٹوٹنے کا ڈر نہ ہو. تو فرمایا کہ جو طاغوت کا انکار کر دے، قریش کی دباؤ کو، یہود کے دباؤ کو چھوڑ کر غیر اللہ کا انکار کر دے اور اللہ پر ایمان لے آئے، तो उसने उर्वयवुस्का को थाम लिया, उसने मजबूत सहारा पकड़ लिया। अब अल्लाह से मजबूत सहारा किसका हो सकता है? तो जो लोग यहाँ इस मौके पर थे कि हक वाजे हो चुका है लेकिन मानने को तैयार नहीं हो रहे थे, बातें दो टोक हो चुकी थी लेकिन हौसला नहीं कर पा रहे थे, उस हौसले को बढ़ाने के लिए कहा है कि तुम लोग तागूत का भी इनकार कर दो, अपने सरकशों का, अपने सरदारों का, अपने लीडरों का, और गैरुल्लाह को छोड़ मानना छोड़ दो और सीधे सीधे अल्लाह पर ईमान ले आओ। और अल्लाह पर ईमान ले आओगे तो गोया तुमने एक ऐसे सारे को पकड़ लिया जो टूटने वाला नहीं है, लनफिसाम अलह, इसमें कभी तोड़ फोड़ नहीं होगी, कभी जुदा नहीं होगा। तो तुमने एक मजबूत ना टूटने वाला सहारा पकड़ लिया, ना टूटने वाले दस्ते पर हाथ डाल दिया है, वो तुम्हें इन भूचालों से, इन मसाइब से निकाल कर ले जाएगा। और ना टूटने वाला है यानी क्यामत तक किसने फ़ायदा देना। अब ये जो पूरी बात है, ये जाहिर है कि एक आम उस आदमी के लिए तो सहारा नहीं बन सकती जिसको कुरान मजीद पर एतबार नहीं, उसी के लिए सहारा बनेगी जो कुरान को मानता है, अल्लाह की किताब मानता है, उसके लिए ये सहारा बनेगी। तो चूँकि पीछे एक लंबी तारीख है जो कुरान मजीद के नज़ूल से शुरू हुई, समझ लीजिए कि 15-16 साल की, 15-16 साल में जो बातें वाजे हो चुकी थी उसकी बुनियाद पर यह बात कही जा रही है कि रुश्त और गई वाजे हो चुके हैं, अब अल्लाह के सिवा वाजे हो चुका है कि अल्लाह के सिवा कोई इला नहीं है, तो इसलिए तुम गैरुल्लाह का इनकार करो, इन सरकशों के दबाव में ना आओ और अल्लाह के ऊपर ईमान ले आओ, तो बस समझो कि तुमने एक मजबूत सहारे को थाम लिया। अब ये मजबूत सहारे को थामने का मतलब ये नहीं होता कुरान मजीद की रोशनी में कि आपको दुनिया में मुसीबतें नहीं आएंगी, आप मारे भी जा सकते हैं, कत्ल भी हो सकते हैं, आपके ऊपर मसाइब भी आ सकते हैं, आप बीमारियां भी आ सकती हैं, ये आप पीछे पड़ चुके हैं। कि खुदा पर ईमान लाने का मतलब ये नहीं है कि आपको दुनिया में कोई अमन हासिल हो गया या दुनिया में कोई बीमारी नहीं आएगी, या ऐसा नहीं है कि कोई ख़राबी पैदा नहीं होगी, दुश्मन सारे के सारे शिकस्त खा जाएंगे। नहीं, जितना ईमान मजबूत होता जाएगा मुमकिन है उतनी ही आजमाइशें भी मजबूत होती चली जाएं, उतनी ही आजमाइशें भी मजबूत होती चली जाएं। तो इसलिए ये बात, इस आयत का ये मतलब नहीं लेना चाहिए कि दुनिया में अब मुसीबतें नहीं आएंगी। नहीं, दुनिया में मुसीबतें आएंगी तो आपका ईमान आपका सहारा बनेगा, आपकी कुव्वत ईमानी आपको उस भौचाल में से, उस जलजले में से, उस तूफान में से निकाल कर ले जाएगी, वहाँ आप अपने आप को अकेला महसूस नहीं करेंगे, लेकिन जान जा सकती है, माल जा सकता है, तकलीफ़ हो सकती है, कोई अजीज़ मारा जा सकता है, जैसे कुरान ने बयान किया है कि वला नबलु वन्ना को मिनल खौफ बशाइय मिनल खौफ ही बलजूई वनक से मिनल अमवाल, कि हम कुछ ना कुछ आजमाएंगे खौफ के जरिए से भी, जान को नुकसान पहुँचा कर भी, माल को नुकसान पहुँचा कर भी, तो वो तो होता रहेगा, उसकी हिफाजत नहीं है। असल हिफाजत यह है कि खुदा का तुमने हाथ थाम लिया है, तो बस अब तुम्हारा सारा का सारा मामला उस मजबूत सहारे पर गुजर जाएगा और क्यामत वाले दिन भी तुम दोजख में से उसकी वजह से निकाल लिए जाओगे। तो ये रस्सी है जो, या ये वो कब्ज़ा है जो आपके हाथ में आ गया है, ये वो दरख्त का तना है, मजबूत दरख्त का तना जो डूबते हुए आपने हाथ में पकड़ लिया है, तो अब ये टूटने वाला नहीं है। इस बात को मजीद वादे कर दिया कि वल्लाहु समीउन अलीम, अल्लाह ताला सुनने वाला और जानने वाला है। ये समी अलीम जो है ये हमारी तसल्ली के लिए है कि ये ना ख्याल करना कि जब तुम्हारे ऊपर मुसीबत आ रही हो ईमान की वजह से तो मैं सोया हुआ हूँ, वो पीछे बता चुके हैं, नहीं, वो सुनने वाले और जानने वाले हैं। एक एक चीज़ खुदा की निगाहों में है, कोई लम्हा उसका पोशीदा नहीं है। तो इसलिए तसल्ली रखो कि जितनी मुसीबतें सहोगे उतना ही अजर बढ़ जाएगा, जितने मुश्किलात में से गुजर कर ईमान को बचा कर ले गए उतना ही ज़्यादा जन्नत बड़ी हो जाएगी। तो ये खुदा की वो बशारत है जो अहले ईमान को यहाँ दी जा रही है। तो अब दुनिया के अंदर जो यहाँ ये आयत जो नक्शा पेश कर रही है वो ये कि अल्लाह ताला ने ज़बरदस्ती हदायत नहीं दे रही, अल्लाह का काम एक ही है कि वह हदायत को वाज़े कर दे, उसके बाद दुनियावी दबाव, दुनियावी नुकसान, दुनेवी सरदारों के रोब, चौधरियों के रोब, ये तुमने खुद तोड़ने हैं। अलबत्ता मैं उर्वतुल वुस्का, मुझे थाम लोगे तो टूटने वाला सारा नहीं हूँ। लेकिन बहरहाल इस पूरे अमल में ये नहीं होगा कि अब कोई मुश्किल नहीं आएगी, अब चौधरी साहब तंग नहीं करेंगे, अब अबू जहल तंग नहीं करेगा, ये मतलब नहीं है। आगे मज़ीद इस बात को, मज़मून को आगे बढ़ाया कि अल्लाहु वलीयुल्लज़ीन आमनु युख्रिजुहुम मिनज़्ज़ुलमाति इलन्नूर। अल्लाह ईमान वालों का वली है, वो मुश्किलों से भी निकालता है, लेकिन असल उसका मकसद ये नहीं है। असल मकसद यह है कि वो ईमान वालों को ज़ुलमात से नूर की तरफ ले जाता है, गुमराही से हदायत की तरफ ले जाता है, अंधेरे की टामक टोहियों के मुकाबले में रोशनी की वाज़े शाहरा पर ले जाता है। ज़ुलमात जो है वो गुमराही और कुफर के मानी में आता है, और नूर जो है वो हदायत और सिरात मुस्तकीम के मानी में आता है। तो अल्लाह ताला उर्वतुल वुस्का का मतलब क्या है? ये मतलब है कि आपको ज़ुलमात से निकाल कर रोशनियों की तरफ ले जाएगा। ऐसा नहीं होगा कि ज़ुलमात में छोड़ दें। इसमें एक और पहलू है कि वो ज़ुलमात जमा है और नूर वाहिद है। एक तो लोग भी मसला है इसमें, लोग मुझसे अक्सर सवाल पूछते हैं तो इसलिए जवाब दे रहा हूँ, वरना ये तफसीर का हिस्सा नहीं है कि हर ज़ुबान के अंदर दो तरह के अस्मा होते हैं, नाउन दो तरह के होते हैं, एक काउंटेबल होते हैं जिनका गिनती की जाती है, मसलन किताबें ये गिनी जा सकती हैं, इसलिए किताब की जमा होगी किताबें या कुतुब। कुछ चीज़ें होती हैं जो काउंटेबल नहीं होती, उसको उसकी जमा नहीं आती, मसलन इंफॉर्मेशन इसकी जमा नहीं होती, ठीक है, पानी, दूध, तुम्हें क्या करना पड़ता है, उसको तोड़ना पड़ता है, भाई 6 लीटर दूध ले आना, तो दूध वाहिद ही रहेगा, ठीक है। तो नूर के बारे में जान लीजिए कि ये काउंटेबल नहीं है, रोशनी गिनी चीनी, आज 10 रोशनियाँ जल रही थी, नहीं 10 बल्ब चल रहे थे, 10 कुमकुमें चल रहे थे। तो एक तो ये वजह है, और अंधेरा भी ऐसा ही है, ठीक है, लेकिन अंधेरे को जमा बोला गया है, अंधेरा भी काउंटेबल नहीं है लेकिन उसके लिए जमा का लफ्ज़ बोला गया है अंधेरे, ठीक है। अंधेरे क्यों बोला गया है? इसलिए कि अंधेरे की जो किस्में हैं वो काउंटेबल हो जाती हैं। तो अंधेरे कई किस्म के होते हैं। अब पानी को भी देखिए, अगर पानी कुओं के मानी में ले लें तो पंजाब पानियों की सरजमीन है, 5 दरिया हैं तो पंजाब पानियों की सरजमीन है, चाइना गर्म पानियों तक जाना चाहता है, समुद्रों तक जाना चाहता है, तो क्यों? अब समंदर साथ है, तो यहाँ हम तादाद जमा कर देते हैं। तो जैसे ही जो काउंटेबल नाउन नहीं है वो जब अकसाम पर बोले जाते हैं तो जमा हो जाएगी। अब नूर को अल्लाह ताला ने वाहिद रखा है और ज़ुलमात को जमा कर दिया है, हालांकि दोनों ही काउंटेबल नहीं है, दोनों ही काउंटेबल नहीं है। तो अब मानी क्या हुए? तो एक तो यह है कि हम अरब ज़ुबान में इस्तेमाल ही ऐसे करते हैं, एक तो ये हम कह सकते हैं कि भाई ज़ुलमात जमाएगा, जैसे अर्ज़ो समावात आता है कि ज़मीन हमेशा ही वाद आता है, समावात जो है वो जमा आता है। तो उसकी वजह क्या है कि ज़मीन एक ही है, अगर देखा जाए तो हमारे इल्म की हद तक ज़मीन एक ही है, आसमान ऊपर बहुत सारे सारे सितारे हैं, तो जिसको हम ज़मीन कहते हैं वो एक ही है। यानी ज़मीन की तरह के जितनी चीज़ें उनको लतला आसमान ही बोलेंगे, ज़मीन एक ही है दुनिया में, जिसका हमने नाम ज़मीन रखा हुआ, अर्ज़ रखा हुआ। तो नूर का मतलब है कि हदायत एक ही है दुनिया में, और ज़ुलमात कई किस्म की है। अगर अनवार हो जाता, नूर की जमा अनवार आती है, अगर अनवार हो जाता कि अल्लाह ताला वली है उन लोगों का, ईमान वालों का, तो उनको ज़ुलमात से निकाल कर रोशनियों की तरफ ले जाता है, तो फिर वहदत अदियान का तसव्वुर दुरुस्त था कि हर दीन को माना जा सकता है, बस वो दुरुस्त है। तो अल्लाह ताला ने बताया कि मेरी हदायत भी बस एक ही है, ज़्यादा नहीं है। तो अल्लाह वलीउल्लज़ीन आमनू युख्रिजुहुम मिनज़्ज़ुलमाति इलन्नूर, अल्लाह उन लोगों का वली है जो ईमान वाले हैं, उनको ज़ुलमात से निकाल कर, मुख्तलिफ़ किस्म की गुमराहियों से निकाल कर सच्ची हदायत की तरफ ले आते हैं। अब इस जुमले का बाकी हिस्सा समझ लीजिए। अल्लाह वलीउल्लज़ीन आमनू, अल्लाह ईमान वालों का वली है। क्या मतलब हुआ? पीछे जो बात कही थी कि उसने उरवा वुस्का थाम लिया, उसी को वली के लफ्ज़ से बयान किया कि अल्लाह ताला ईमान वालों का दोस्त है, उनका साथ कभी नहीं छोड़ेगा, इसलिए लाजमन उनको ज़ुलमात से नूर की तरफ निकाल लेगा। तो सवाल यह है कि ईमान वाले तो पहले ही ईमान वाले हैं, उनको ज़ुलमात से नूर की तरफ निकालने का क्या मतलब है? तो इसका मतलब है कि अल्लज़ीन आमनू यहाँ अपने बुनियादी मानी में इस्तेमाल हुआ है, जो बातों को मानने वाले हैं, जो हक़ को तस्लीम करने वाले हैं, जो सच्चाई सामने आने के बाद मान लेते हैं, उनको अल्लाह ताला ज़ुलमात से नूर की तरफ निकाल ले जाएगा। वल्लज़ीना काफ़रू, और जो काफ़िर हैं, औलियाउहुमुत तागूत, उनके दोस्त तागूत हैं, युखरे जून मिन नूर इल ज़ुलमात, ये जो तागूत हैं वो उनको अल्लाह की अदाय से निकाल कर ज़ुलमात की तरफ ले जा रहे हैं। उलाइका असहाबुन्नार, ये सब दोज़ख वाले हैं, हम फीहा खालिदून, उसमें हमेशा रहेंगे। तो अब यहाँ पर वली होने का मतलब महदूद माने में लिया जा रहा है कि वली होने का मतलब ये नहीं है कि अब तुम्हारे ऊपर कोई मुसीबत नहीं आएगी, ये मतलब नहीं है। सिर्फ ये कि तुम अगर ईमान वाले हो और अल्लाह का उरवा उसका थाम लिया, तो अल्लाह ताला लाजमन ज़ुलमात से निकाल कर जन्नत में ले जाए, नूर की तरफ ले जाएंगे, हदायत की तरफ ले जाएंगे। और अगर तुमने उरवा उसका को नहीं थामा, तागूत ही की बात मानी, तो तागूत तुम्हें ले जाएंगे ज़ुलमात की तरफ। यहाँ तागूत जो है वो जमा के माने में इस्तेमाल हुआ। इसका मतलब यह है कि ऊपर जो शैतान आया था वो वाहिद नहीं था, शयातीन मुराद थे, और शयातीन से मुराद हमारे वो लीडर होते हैं, हमारे वो इल्मी और दानश्वर उलमा होते हैं जो हमें गुमराहियों के रास्ते पर ले जाते हैं। तो मैंने उलमा सेकुलर माने बोला है, दीन के उलमा की बात नहीं कर रहा हूँ। वो दानश्वर, वो सोचने समझने वाले, वो लोग जो नए नए अफसाने तराशते हैं, हक से लोगों को हटाना चाहते हैं, सियासी लीडर हो सकते हैं, समाजी लीडर हो सकते हैं, और सहाफ़ी हो सकते हैं, आजकल के सोशल मीडिया के चलाने वाले हो सकते हैं, और वो दानश्वर भी हो सकते हैं जो कुरान और सुन्नत की बजाय अपनी बुनियाद पर दानश तराशते रहते हैं। ये हमेशा याद रखें कि इंसानी जहन के अंदर एक चीज़ बहुत ही कूट कूट के भरी गई है, वो है सच्चाई की तलाश। ये बहुत कूट कूट के भरी गई है, ये अबू जहल के अंदर भी थी, अबू लहब के अंदर भी थी, कि हकीकत की तलाश करनी है, सच्चाई की तलाश करनी है, असल बात क्या है उस तक पहुंचना है। हमारी सारी इल्मी तारीख इंसान की इसी बात की गवाही देती है कि हम इस जद्दोजहद में कहां से कहां पहुंचे हैं। हक की तलाश, सच्चाई की तलाश, ये हमारे अंदर कूट कूट के भरी हुई है। अब सच्चाई की तलाश कहां से की जाएगी? तो दो बड़े कह लीजिए के दायरे हैं, दो बड़े सोर्सेस कह लीजिए, एक मज़हब है और एक फ़लसफ़ा है। बस आज जदीद ज़माने में आकर फ़लसफ़े की एक बेटी है जिसको साइंस कहा जाता है। तो आजकल के ज़माने में आकर तीन मान लीजिए, मज़हब, फ़लसफ़ा और साइंस, ये तीन वो जगह हैं जहाँ से हमें तवक्को होती है कि हकीकत मिल जाएगी। अब जो ज़रा दानश्वर लोग होते हैं वो क्या करते हैं कि उनको ना किताबुल्लाह पे एतबार होता है, ना साइंस पे एतबार होता है, उनको नुक्ता आफरीनियों का मज़ा होता है, वो छोटे छोटे नुक्तों को अपने लिए बहुत बड़ी सरमाया समझते हैं। चुनाचे इन लोगों की जद्दोजहद क्या होगी? वो नीत्शे को पढ़ रहे हैं, वो शोपेनहावर को पढ़ रहे हैं, फलां को पढ़ रहे हैं, फलां को पढ़ रहे हैं, क्योंकि वहाँ से आपको ऐसे लगता है कि हकीकत के कुछ झलकियाँ सी महसूस हो रही होंगी। फलसफियों के यहाँ से ऐसे लगेगा कि जैसे हकीकत की कुछ झलकियाँ महसूस हो रही हैं। ओके, वाह वाह, क्या बात है, देखो क्या नुक्ता पेश किया है, ज़बरदस्त, मसला हल हो गया, ओ जी यहाँ तो दुनिया ही नई खोल दी है। तो वो जो किसी फलसफे की बात में, किसी दानिश्वर की बात में आपको हकीकत की एक झलकी सी महसूस होगी, आप उसके लिए अपना दीन ईमान सब कुछ छोड़कर चले जाएंगे। तो बहुत सारे नौजवान उन दानिश्वरों की तलाश में निकल जाते हैं जो उनके इस बात की तस्कीन करें। चुनांचे वो बड़े फ़ख्र से नाम लेंगे फ़लसफियों के और वो नुक्ते बयान करेंगे, देखो क्या बात है, क्या ज़बरदस्त बात कही है, इस तरह का कोई आदमी पैदा ही नहीं हुआ। और अम्बिया को भी उनके पैमाने में तोलेंगे, देखो अम्बिया ने तो कोई दानिश्वरी की बात नहीं की, कोई इस तरह की बात नहीं की। बात यह है कि जो ये दानिश्वर फ़लसफी बातें गढ़ रहे हैं, इनकी बुनियाद क्या है पता ही नहीं। यानी नीत्शे के नज़रियात, शोपनहार के नज़रियात, ह्यूम के नज़रियात, कांट के नज़रियात, उनकी बुनियादें क्या हैं? मेरी और आपकी तसल्ली कुछ भी नहीं। तो अगर आपने इल्मी तारीख पर निगाह डालकर देखें कितनी चीज़ों में तसल्ली हमने की और बाद में गलत निकले। पूरी पूरी तहजीबें हमने बाज़ तसल्लियों पर कायम कर दी, बाज़ तसल्लियों पर पूरी पूरी तहजीबें कायम कर दी, बाद में बदला कुछ था नहीं। तो आदमी अगर सच्चाई के पीछे भागे तो ठोस सच्चाइयों के पीछे भागना चाहिए। ठोस सच्चाइयाँ इंसान के बस में नहीं है, सच्ची बात यह है। हमारा पिछले 3-4 हज़ार साल की जो इल्मी तारीख है वो इस बात पर गवाह है कि हर दम मुतगैर है हमारे नज़रियात, हर दम। इकबाल ने बड़ा अच्छा बयान किया कि हर दम मुतगैर थे खिरत के नज़रियात, अकल जो कुछ सोचती थी, साइंस जो कुछ दरियाफ्त करती थी, वो तब्दील हो रहा। अभी आप देखिए कि बिग बैंग का पिछले साल से पहले कितना शोहरा था, ऐसे लगता था कि साइंसदानों ने एक बड़ी हकीकत दरियाफ्त कर ली हुई है कि कायनात बिग बैंग से बनी है। एक जेम्स वेब टेलीस्कोप वजूद में आई, उसने जाकर तस्वीरें लेनी शुरू की, वो उन तस्वीरों को खींचती है जो 13 अरब साल पहले, 14 अरब साल पहले की हैं, क्योंकि उसको उस रोशनी को डिटेक्ट करना है जो इतनी पुरानी है। तो उसके नतीजे में 13 अरब साल पहले बिग बैंग हुआ था जब कोई गैलेक्सी नहीं थी, बिग बैंग के नज़रिए के मुताबिक। अब 13 अरब साल पहले गैलेक्सीज मौजूद हैं, हमारी गैलेक्सीज बड़ी गैलेक्सीज मौजूद हैं, उसमें सितारे सियारे सब कुछ बना हुआ। तो अब नज़रिया टूट रहे हैं, अब या कोई मॉडिफिकेशन की जाएगी या दरियाबुर्द कर दिया जाएगा। तो अब रह जाता है आके मज़हब। मज़हब में ये फितना पैदा हुआ कि वो जो दानिश्वर थे कदीम ज़माने के, उन्होंने अपनी दानिश की बुनियाद पर मैथोलॉजीज़ बना दी। तो खुदा के मज़हब के साथ साथ जो हज़रत आदम से चला रहा था, इन दानिश्वरों ने अपने मज़हब दे दिए। तेनिज़म आ गया, जैनिज़म और ताओइज़म आ गया, आपकी नसरानियत आ गई, हमारा मज़हब जो इस्लाम के नाम से है हकीकी, उसके अलावा एक नया इस्लाम आ गया, देवबंदियत आ गई, बरेलवियत आ गई, पता नहीं क्या क्या नज़रियात आ गए। तो तमाम मज़ाहिब के साथ जो हकीकी मज़ाहिब थे, सच्चे मज़ाहिब थे, उनके साथ कुछ दूसरे मज़ाहिब शामिल हो गए। जब ये दूसरे मज़ाहिब शामिल हो गए तो अब वो जो कन्फ्यूजन वहाँ थी कि हक कहाँ से भी हर रोज़ तब्दील हो रहा है, वो यहाँ पर भी पैदा हो गया। चुनाचे सिर्फ इस्लाम ही में देख लीजिए, मैं बाकी मज़ाहिब की बात नहीं करता इस एहतराम में कि मैं उनको अच्छी तरह नहीं जानता, बस किताबों के हद तक पढ़ा हुआ है, लेकिन जिस तरह से मैं इस्लाम के अंदर जीता उठता जागता हूँ तो इसको और तरह से जानता हूँ। तो इस्लाम के अंदर क्या हुआ कि मसलन कुरान मजीद में ये नज़रिया डाल दिया कि ज़मीन साकिन है, अल्लाह ने कहीं बयान नहीं किया। अब जब साइंस आएगी बताएगी कि ज़मीन साकिन नहीं है तो हमारे मौलवी भड़क उठेंगे कि ये कैसे हो सकता है, ज़मीन साकिन है। चुनाचे हिंदुस्तान में कहते हैं कि जब अंग्रेज़ ने आकर बताया कि ज़मीन गलीलियो और कोपरनिकस के असूलों के मुताबिक गर्दिश कर रही है, तो यहाँ किताबें लिखी गई। سات آٹھ کتابیں یا دس گیارہ تعداد ذہن میں ظہول ہو رہا ہے, تو اتنی کتابیں لکھی گئیں یہ بات ثابت کرنے کے لیے کہ زمین ساکن ہے اور سورج گردش کر رہا, اور اس میں ریاضی بھی استعمال ہوئی, سائنسی طریقے سے باتیں کی گئیں, سب کچھ. اور کیا آج بھی ہم سائنس کی بنیاد پر یہ کہہ سکتے ہیں کہ واقعتاً زمین سورج کے گرد گردش کر رہی ہے, یا سورج کہیں اور بھاگا جا رہا ہے اور زمین اس کے پیچھے پیچھے بھاگی جا رہی ہے, یا وہ ایک دوسرے دونوں ایک دوسرے کے گرد گردش کر رہے ہیں؟ ہم نے کون سی چیز دیکھ لی ہے؟ صرف کیلکولیشنس ہیں, اور کیلکولیشن تو بگ بینگ کی بھی تھی, دھڑام سے گرتی جا رہی ہیں. تو کیلکولیشنس کی بنیاد پر کچھ دعوے نہیں کیے جا سکتے. تو اب مذہب بھی ویسا ہی ہو گیا جیسی سائنس اور فلسفہ تھا, کہ اس میں سچ جھوٹ شامل ہو گیا, چنانچہ مذہب پر اعتبار ختم ہو گیا. جب مذہب پر اعتبار ختم ہو گیا تو ان دانشوروں کو دوبارہ پھر موقع مل جاتا ہے, سائنسدانوں کو بھی دوبارہ موقع مل جاتا ہے. چنانچہ دور جدید میں جو ملحدین نے بڑے اعتراضات کیے ہیں, ان میں سے ایک بڑا اعتراض یہ ہے کہ خدا کا تصور ہی ایک نہیں ہے مذہب کے اندر. یعنی تاؤزم کے ہاں خدا اور ہے, جینزم کے ہاں خدا اور ہے, ہندوازم میں خدا اور ہے, مسلمانوں کے ہاں خدا اور ہے, عیسائیوں کے ہاں خدا اور ہے, اور یہودیوں کے ہاں خدا اور ہے. ہاں یہ تینوں مذہب ہیں خدا کے, اس میں کچھ کہتے ہیں ملتا جلتا, لیکن پھر بھی فرق. یہود کے خدا کو پتہ نہیں چلتا کہ آدمی کے دل میں کیا ہے, مسلمانوں کے خدا کو پتہ چل جاتا ہے کہ آدمی کے دل میں کیا ہے. ٹھیک ہے, یہ قرآن میں اس کی گواہی موجود ہے کہ یہود یہ نہیں جانتے تھے یا نہیں سمجھتے تھے کم از کم نبی صلی اللہ علیہ وسلم کے زمانے کے, کہ اللہ دل کے حالات بھی جان لیتا. انہوں نے روکا ہے اپنے ساتھیوں کو کہ جا کر وہ باتیں نہ کیا کرو مسلمانوں سے کہ کل قیامت والے دن اللہ تعالیٰ تمہارے خلاف استعمال کر لیں. یعنی دل میں نفاق وہ سمجھتے تھے کہ اللہ کو پتہ نہیں چل رہا. تو یہ جو خدا کے بارے میں تصور غلط ہو گئے, مذاہب کی ایک دنیا وجود میں آ گئی, اس سے لوگوں کو خیال ہوا کہ مذہب بھی قابل اعتبار نہیں ہے, بلکہ مذہب تو مائتھولوجیز کا مجموعہ ہے. تو اب ہمارے پاس آج کی دنیا میں قابل اعتبار مادی دنیا کے دائرے میں صرف سائنس رہ گئی, اور کوئی چیز قابل اعتبار نہیں رہی, وہ بھی مادی دائرے میں. لیکن جیسے ہمارے ہاں مولوی ہوتے ہیں مذہب میں, ویسے ہی سائنس میں بھی مولوی ہوتے ہیں. چنانچہ انہوں نے سائنس کو اٹھایا اور اٹھا کر مذہب کے خلاف استعمال کرنا شروع کر دیا. چنانچہ الہاد کا ایک نیا مذہب وجود میں آ گیا. تو اب وہ ملحدین اپنے مذہب کی بنیاد سائنس کی بنیاد پر تبلیغ کرتے ہیں, کیونکہ سائنس نے دیکھیے کیا کیا. یہ ایک چھوٹی سی مشین میرے سامنے کیمرے کی صورت میں پڑی ہوئی ہے, اس کیمرے کے ذریعے سے میں پوری دنیا میں نشر ہو رہا ہوں. اس کے اوپر اتنا بھروسہ ہے کہ اگر یہ ٹھیک ہے, بجلی آ رہی ہے, تو یہ کام ہو جائے گا. آپ کی جیب میں چھوٹا سا ٹیلی فون کا ایک پرزہ پڑا ہوا ہے, آپ جہاں پہ ہوں آپ رابطے میں آ سکتے ہیں. تو سائنس نے یہ اعتبار قائم کیا اپنی ٹیکنالوجی کے ذریعے سے, تو اب ہم سمجھتے ہیں کہ سائنس ساری باتیں ٹھیک کرتی ہیں. نہیں, سائنس کا جو وہ مولویوں والا حصہ ہے وہ ویسے ہی ہے جیسے باقی چیزیں انسانوں نے کر دی ہیں. اس میں کوئی چیز حتمی نہیں ہوتی, ٹیکنالوجی حتمی ہوتی ہے, وہ ٹھیک ہے, لیکن وہ سائنس نہیں ہوتی. اصل میں سائنس اس سے اوپر ایک چیز ہے. سائنس وہ نظریے کا نام ہے جس کے تحت چیزوں کو سمجھا اور غور کیا جا رہا ہوتا ہے. وہ اسی طرح کی انسانی چیز ہی ہے جس طرح کا میں نے ابھی فلسفے کا نام لیا اور اس طرح کی چیز. تو اس لیے اب ہم جو مسلمان ہیں ان کو ایک سہولت حاصل ہے کہ اگر وہ قرآن کو مانتے ہیں تو حقائق کے بارے میں قرآن مجید ہمارے پاس ایک ایسی چیز ہے جو اصل حقیقتوں کی نشاندہی کرتا ہے. لیکن قرآن مجید کا ڈیزائن بھی امتحان والا ڈیزائن ہے, یہ زبردستی کرنے والا نہیں ہے. تو اس لیے اللہ تعالیٰ کا یہ جملہ کہ لا اکراہ فی الدین بہت بڑی بات ہے, بہت وسیع کینوس میں اللہ تعالیٰ نے اس بات کو کہا ہے کہ سائنس ہو جائے, مذہب ہو جائے, فلسفہ ہو جائے, اللہ تعالیٰ نے کسی جگہ ایسی صورت نہیں پیدا کی کہ آدمی مجبور ہو جائے کہ اوہو اب تو اللہ نے پکڑ لیا, ایسا نہیں کیا. تو سب کچھ میری عقل پر چھوڑا ہے, تو میں کہاں علمی دائرے سے ہٹ جاتا ہوں, کہاں علمی دائرے پر قائم رہتا ہوں. یہ دونوں باتیں سوچ سمجھ کے اللہ تعالیٰ نے پورا ایک انسانوں کو پوری آزادی دے دی ہے چنانچہ وہ مذہب بھی نئے بناتے رہتے ہیں. جب یہ کتابوں میں لکھا ہوا ہے کہ جب ہندوستان میں مسلمان داخل ہوئے تو 669 کے قریب مذاہب تھے, 669. اور ہندوستان, پاکستان کی سرزمین اللہ کے فضل و کرم سے ایسی سرزمین ہے کہ اس کی ہر گلی میں نیا مذہب بن سکتا ہے. ان کی سرشت میں, ان کی مٹی میں ہے گویا کہ یہ مذہب بناتے ہیں. آپ کسی علاقے میں چلے جائیں, پاکستان, ہندوستان میں, صرف پاکستان دیکھ لیجئے, ہندوستان تو ہم جا نہیں سکتے, صرف پاکستان میں دیکھ لیجئے کہ ہر گلی میں نیا مسلک ملے گا آپ کا, ہر گلی میں. بلکہ ہر مولوی صاحب ایک نئے مسلک ہے. وہ موٹے موٹے بریلوی ہوں گے, موٹے موٹے معنی میں دیوبندی ہوں گے, موٹے موٹے معنی میں اہل حدیث ہوں گے, لیکن دراصل وہ ایک نیا فرقہ ہے. کیونکہ یہاں کی مٹی میں یہ آزادی ان کی سرشت میں ہے, عادت بن گئی ہوئی ہے, ان کے خمیر میں ہے کہ ہم نے نیا مذہب بنا کے رکھنا ہے. یہ یہاں کی مٹی ایسی ہے. چنانچہ ہر صوفی نے نئے سلسلے کی بنیاد رکھی ہے, ہر مولوی نے نئے سلسلے کی بنیاد رکھی. یہ بعض علاقوں میں یہ ٹرینڈ چل پڑتا ہے, تو ہمارے یہاں یہ ہے. تو انسان یہ کام کرتے ہیں, تو اس لیے اللہ تعالیٰ کے انبیاء اللہ تعالیٰ بھیجتے رہے کہ میرے انبیاء وہ متوازن پختہ بات بتا دیں جس کو یہاں قد تبین الرشد من الغی کے الفاظ میں بیان کیا گیا ہے, اور ظلمات کے مقابلے میں النور سے بیان کیا گیا ہے. تو النور صرف انبیاء کا ہے جس کی طرف اللہ تعالیٰ اپنے انبیاء کے ذریعے سے رہنمائی کرتا ہے, اور باقی جتنی ہیں وہ ظلمات ہیں. وہ ظلمات سائنس کی بھی ہیں, وہ ظلمات فلسفے کی بھی ہیں, وہ ظلمات مذہب کی بھی ہیں. صرف ایک ہی نور ہے اور وہ اللہ کا دین ہے بس, قرآن مجید کے مطابق. تب ہمیں اس نور کی تلاش میں نکلنا ہے. لیکن مسئلہ کیا ہے کہ ہمارے ارد گرد جو طاغوت ہیں, جو شیاطین ہیں, وہ ہمیں وسوسے ڈالتے ہیں, وہ ہمارے اندر شک و شبہ پیدا کرتے ہیں, وہ ہمارے اندر نئے مذہب کی, نئے باتوں کی ایک اپج, ایک پسند پیدا کر دیتے ہیں. ہم اپنی جو پرانی باتیں ہوتی ہیں ان سے اکتا جاتے ہیں یا کمی محسوس کرنے لگتے ہیں کہ یہ کیا بات ہے, روزانہ ایک ہی نماز پڑھتا جاؤں, روزانہ ایک ہی توحید, روزانہ ایک ہی کلمہ. اب مجھے شیاطین پھر لے جاتے ہیں کہ نہیں بھائی, یہ بات دیکھو, کیا بات ہے, کیا نقطہ ہے, ماشاء اللہ بیان کرو. تو یہ وہ جگہ ہے جہاں پر پھر اللہ تعالیٰ فرماتے ہیں کہ والذین کفروا اولیاؤہم الطاغوت یخرجونہم من النور الی الظلمات. یہ جو ہیں, یہ آدمی انسانوں کو اللہ کی روشنی سے ہٹا کر ظلمات کی طرف لے جاتے ہیں. تو گویا انسانی علوم کے جو بھی پورا ایک سمجھ لیجیے کہ فضا ہے پچھلے انسان تاریخی طور پر جو ہمیں معلوم ہے, اس میں صورتحال یہی ہے کہ ہم ظلمات تشکیل کرتے ہیں, وہ سائنس کی وجہ سے ہو, فلسفے کی وجہ سے ہو, یا مذہب کے نام پر ہو, ہم ظلمات تشکیل کرتے ہیں, اور اللہ تعالیٰ کے انبیاء ایک کمکما ہیں, ایک روشنی کا منار ہیں جس کو دیکھ کر ہم النور کی طرف پہنچ سکتے ہیں. لیکن اس کے لیے ضروری ہے کہ اللہ اور رسول کی باتوں کو اطمینان کر کے سمجھ کر آگے بڑھا جائے. اگر ہم اپنے طاغوت کے پیچھے لگ گئے, طاغوت اب کئی چیزیں ہیں, شیطنت ہے, بغاوت ہے, اکتاہٹ ہے, آزادی کا ایک جذبہ ہے, ہمارے زمانے میں یہ سب سے بڑا طاغوت ہے کہ ہر طرح کی آزادی ہونی چاہیے, اور امام ہیں, علماء ہیں, سیاسی لیڈر ہیں, یہ سارے کے سارے طاغوت کا رول ادا کرتے ہیں جب آپ کے حق کے راستے میں رکاوٹ بن جاتے ہیں. اور اگر یہ حق کے راستے میں کھلا دے دیں, آپ کو جانے دیں, تو پھر یہ انبیاء کے فالوورز ہیں اور انشاءاللہ ان کو بھی اجر ملے گا. تو جو لوگ اللہ کے راستے میں, النور کے راستے میں رکاوٹ بنتے ہیں اور ظلمات کی طرف انسانوں کو کھینچ لے جانے والے ہیں, فرمایا کہ اولئک اصحاب النار, یہ دوزخ والے ہیں اور اس میں ہمیشہ رہیں گے. وآخر دعوانا الحمدللہ رب العالمین.